जीवनदेखि मृत्युसम्म मर्त्य मान्छे। रान्डोल्फ डन। टाढाको विगतमा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो। त्यसपछि परमेश्वरले प्रकाश सृष्टि गर्नुभयो, पानी, सुक्खा जमिन र वनस्पति। त्यसपछि सौर्य प्रणाली, जलीय जीवन, आकाशमा चराहरू र हावामा सास फेर्ने भूमिजीवहरू। अन्तमा उहाँले मानिसलाई उहाँको प्रेम र धार्मिकताको प्रकृतिमा सृष्टि गर्नुभयो र उहाँलाई स्वर्गमा राख्नुभयो। परमेश्वरले मानिसलाई पृथ्वीलाई वशमा राख्न र सम्पूर्ण सृष्टिमाथि शासन गर्न भन्नुभयो। परमेश्वरले देख्नुभयो कि मानिसको लागि एक्लै हुनु राम्रो होइन, त्यसैले उहाँले उसको लागि उपयुक्त साथी सृष्टि गर्नुभयो र तिनीहरूलाई भन्नुभयो, फलफुल्दै बढ्दै पृथ्वीभरि र यसलाई वशमा पार। परमप्रभु परमेश्वरले मानिसलाई आज्ञा दिनुभयो, तिमी बगैँचाको कुनै पनि रुखको फल खान स्वतन्त्र छौ, तर असल र खराबको ज्ञान दिने रुखको फल नखानु, किनभने जब तिमीहरूले त्यसको फल खान्छौ तिमीहरू मर्नेछौ। यो सिद्ध सम्बन्ध कति लामो समयसम्म अस्तित्वमा थियो भनेर बाइबल मौन छ। के निर्णय गर्ने र छनौट गर्ने क्षमता भएको मानिस सधैँ पूर्णताको स्थितिमा रहन्छ? होइन। छनौटको प्राणी भएकोले तिनीहरू आफ्नो इच्छाहरूद्वारा प्रलोभनमा परे। परमेश्वरले जे नगर्न भन्नुभएको थियो त्यही गर्न तिनीहरूले झुके। उसले परमेश्वरसँगको सिद्ध सम्बन्ध तोड्ने पाप गर्यो। 1:13-15 प्रेरित याकुबका अनुसार मानिसलाई परमेश्वरबाट प्रलोभनमा पर्दैन, तर आफ्नै इच्छाले गर्दा उसलाई तानिन्छ र प्रलोभनमा पारिन्छ। प्रलोभनमा झुन्डिएर यसले पापलाई जन्म दिन्छ, र पाप जब यो पुरानो हुन्छ मृत्युलाई जन्म दिन्छ। पापको परिणामले परमेश्वरसँगको सम्बन्ध टुटेको हुन्छ। आदम र हवाले अनाज्ञाकारी र पाप गरे। परमेश्वरसँगको सिद्ध सम्बन्ध टुट्यो। अनाज्ञाकारिताको यस कार्यको नतिजा मृत्यु हुनेछ भनी परमेश्वरले उहाँलाई बताउनुभएको थियो। तिमीहरू मरणशील भए। मानिस अब धर्मी थिएन, तर धर्मी सम्बन्धमा पुनर्स्थापित गर्न वा अनन्त मृत्यु सहने बाटोको आवश्यकता थियो। सुत्केरी हुँदा महिलाले पीडा सहनुपर्ने हुन्छ। त्यसले आफ्नो पतिलाई सुम्पिदिनेछ र उसले त्यसमाथि शासन गर्नेछ। यो हो कि ख्रीष्टमा महिला पुरुषको साथीको रूपमा पुनर्स्थापित हुनेछन्। पतिहरूले आफ्ना पत्नीहरूलाई प्रेम गर्नुपर्छ, जसरी ख्रीष्टले मण्डलीलाई प्रेम गर्नुभयो र तिनको लागि आफूलाई त्याग गर्नुभयो, ताकि उहाँले तिनलाई पवित्र पार्नुहुन्छ, उहाँलाई वचनको पानीले नुहाएर शुद्ध पारेर, ताकि उहाँले मण्डलीलाई आफैमा भव्यतामा प्रस्तुत गर्न सकोस्। दाग वा चाउरी वा त्यस्तो कुनै चिज बिना कि त्यो पवित्र र निर्दोष हुन सक्छ। त्यसै गरी पतिले पनि आफ्नी पत्नीलाई आफ्नो शरीरलाई जस्तै माया गर्नुपर्छ। जसले आफ्नी पत्नीलाई माया गर्छ उसले आफैलाई प्रेम गर्छ, किनकि कसैले पनि आफ्नो शरीरलाई घृणा गर्दैन, तर ख्रीष्टले मण्डलीले गरेझै त्यसलाई पोषण र पालन पोषण गर्छ। Ephesians 5:25-30। मान्छे काडा र काडाहरूका बीचमा खेतका बोटहरूबाट आउने आफ्नो खानाको लागि कष्टपूर्ण परिश्रम गर्नेछ। उसको दुःख उसले जमिनबाट निकाल्ने श्रम र पसिनाबाट उत्पन्न भएको थियो। बगैँचाको फलको सट्टा खेतको जडीबुटी, लगनशील खेती, जीवन धान्न आवश्यक हुनेछ। पृथ्वी पनि मृत्युको श्रापमा परेको देखिन्छ, जसरी पावलले भनेका छन्, सृष्टि पर्खिरहेको छ परमेश्वरका छोराहरू प्रकट हुने उत्सुकतामा। किनकि सृष्टि निराशाको अधीनमा थियो, आफ्नै छनौटले होइन, तर यसलाई अधीनमा राख्नेको इच्छाद्वारा सृष्टि आफैलाई यसको क्षयको बन्धनबाट मुक्त गरी परमेश्वरका सन्तानहरूको महिमित स्वतन्त्रतामा ल्याइनेछ भन्ने आशामा। हामी जान्दछौँ कि सम्पूर्ण सृष्टि वर्तमान समयसम्म प्रसवको पीडाले सुस्नाइरहेको छ। आदम र हवा फलस्वरूप सबै मानव जाति सिद्ध सृष्टिबाट हटाइएर परमेश्वरको उपस्थितिबाट अलग भए। मानिस अब हामी मध्ये एक जस्तै भएको छ, राम्रो र खराब जान्दछ। उसलाई आफ्नो हात पसार्ने र जीवनको रूखबाट पनि खाने र सधैँभरि बाँच्न दिनु हुँदैन। त्यसकारण परमप्रभु परमेश्वरले तिनलाई अदनको बगैँचाबाट निकालिदिनुभयो, जहाँबाट तिनलाई लगिएको थियो। उसले मानिसलाई बाहिर निकालेपछि उसले अदनको बगैँचाको पूर्वपट्टि करुबिमहरू र जीवनको रुखको बाटोको रक्षा गर्नको लागि ज्वालामुखी तरवार राखे। Utpatti 3:22-24 रेकर्ड गरिएको छ। आफ्नो सृष्टिकर्तासँगको आफ्नो पुरानो सम्बन्धमा पुनर्स्थापित गर्नको लागि मानिसलाई मरणशील प्राणीको रूपमा अहिले क्षमा चाहिन्छ। एक नश्वर प्राणीको रूपमा उसले असल र खराब बीचको निर्णय गर्नुपर्दछ, आज्ञापालन गर्ने वा विद्रोह गर्ने। हाबिल जस्ता कोही कोहीले सही गर्न रोजे, कैन जस्ता अरूहरूले आफ्नै बाटो जान र आफ्नै काम गर्ने छनौट गरे। लगभग 1600 देखि 1700 वर्षपछि आठजना बाहेक सबै खराब थिए किनभने उनको हृदयको विचारको हरेक झुकाव सधैँ खराब मात्र थियो। परमप्रभुले भन्नुभयो, मेरो आत्माले मानिससँग सधैँभरि झगडा गर्ने छैन किनकि ऊ मरणशील छ, उसको दिन 120 वर्ष हुनेछ। त्यसकारण परमप्रभुले भन्नुभयो, मैले सृष्टि गरेको मानिस जातिलाई म पृथ्वीको सतहबाट मेटाउनेछु, मानिसहरू र पशुहरू र जमिनमा घुम्ने प्राणीहरू र हावाका चराचुरुङ्गीहरू, किनकि मैले बनाएकोमा म दुःखी छु उनीहरू। जे होस्, नुह एक धर्मी मानिस थिए, आफ्नो समयका मानिसहरूमा निर्दोष थिए र उहाँ परमेश्वरसँग हिँड्नुभयो। विश्वासद्वारा नुह अहिलेसम्म नदेखिएका कुराहरूका बारेमा परमेश्वरबाट चेतावनी पाएर ईश्वरीय डरले अघि बढे। आफ्नो घर बचाउनको लागि एउटा जहाज तयार गरे, जसद्वारा उहाँले संसारलाई दोषी ठहराउनुभयो र विश्वास अनुसारको धार्मिकताको उत्तराधिकारी हुनुभयो। हिब्रू 11:7 बताउँछ, नुहको समयमा जहाज निर्माण भइरहेको बेला परमेश्वरले धैर्यपूर्वक पर्खनुभयो। तब परमप्रभुले नुहलाई भन्नुभयो, तिमी र तेरो सम्पूर्ण परिवार जहाजमा जाऊ, किनकि मैले तिमीलाई यस पुस्तामा धर्मी पाएको छु। यसमा केही मानिसहरू जम्मा 8 जनालाई पानी मार्फत बचाइएको थियो र यो पानीले बप्तिस्माको प्रतीक हो, जसले अब तपाईँलाई पनि बचाउँछ। शरीरबाट फोहोर हटाउने होइन तर असल विवेकको लागि परमेश्वरलाई अपिल। परमेश्वरले नुह र तिनका छोराहरूलाई आशिष दिनुभयो र तिनीहरूलाई भन्नुभयो, फल्दै फुल्दै र बढ्दै जाऊ र पृथ्वीलाई भरिदेऊ। तब परमेश्वरले नुह र तिनका छोराहरूलाई भन्नुभयो, हेर, म त र तपछिका तिम्रा सन्तानहरू र तसँग भएका हरेक जीवित प्राणीहरूसँग मेरो करार स्थापित गर्छु। तर बाढीको 300 वर्षभन्दा कम समयपछि मानव जातिले फेरि विद्रोह गर्यो। तिनीहरूले आफ्नो नाउँ बनाउन सकौँ र सारा पृथ्वीभरि छरपष्ट नहोस् भनेर स्वर्गसम्म पुग्ने धरहरासहितको एउटा सहर बनाउने निर्णय गरे। उत्पत्ति 11:4 तर परमेश्वरले तिनीहरूको कामलाई विफल बनाउनुभयो। भाषा अवरोधहरू थप्ने योजनाहरू। त्यसको केही समयपछि परमेश्वरले अब्राहमलाई अर्को धर्मी मानिस बोलाउनुभयो र अर्को करार स्थापना गर्नुभयो। यो मानिसको बिउ मार्फत मानिसको पापको लागि प्रायश्चित गरिनेछ, जसले परमेश्वरसँगको आफ्नो सम्बन्धलाई पुनर्स्थापित गर्न अनुमति दिन्छ। परमेश्वरले अब्राहमको आह्वानमा मानिसको टुटेको सम्बन्धलाई पुनर्स्थापित गर्नको लागि उहाँको योजनालाई अझ धेरै प्रकट गर्नुहुन्छ। अब परमप्रभुले अब्राहमलाई भन्नुभएको थियो, तिम्रो देश, तेरो परिवार र तेरो पिताको घरबाट म तँलाई देखाउने देशमा जा। म तिमीलाई एउटा ठूलो राष्ट्र बनाउनेछु। म तिमीलाई आशीर्वाद दिनेछु र तिम्रो नाउँ ठूलो बनाउनेछु, अनि तिमी आशिष हुनेछौ। म तँलाई आशिष दिनेहरूलाई आशिष दिनेछु र तँलाई सराप्नेलाई म सराप दिनेछु, र तमा पृथ्वीका सबै परिवारले आशिष पाउनेछन्। सारा पृथ्वी प्रतिज्ञाको पुत्र इसहाक मार्फत आशिष पाउनेछ, जीवनको प्राकृतिक मार्ग इस्माएल मार्फत छोरा होइन। जब अब्राम 99 वर्षका थिए, परमप्रभु उहाँ कहाँ देखा पर्नुभयो र भन्नुभयो, म सर्वशक्तिमान परमेश्वर हुँ, मेरो अगाडि हिँड र निर्दोष हुनुहोस्। म र तिम्रो बीचमा भएको मेरो करारको पुष्टि गर्नेछु र तिम्रो संख्यामा धेरै वृद्धि गर्नेछु। तब परमेश्वरले भन्नुभयो, तिम्री पत्नी साराले तिमीलाई एउटा छोरा जन्माउनेछिन् र तिमीले उसलाई इसहाक भन्नेछौ। म उहाँसँग मेरो करार उहाँपछि उहाँका सन्तानहरूका लागि अनन्त करारको रूपमा स्थापित गर्नेछु। परमेश्वरले इसहाक र याकुब दुवैसँग यो करार नवीकरण गर्नुभयो। प्रतिज्ञाहरू अब्राहमसँग बोलिएका थिए र तिनका सन्तानहरूले धेरैलाई सङ्केत गर्दै वंशज भन्दैनन्, तर एउटालाई सङ्केत गर्दै तपाईँको सन्तान त्यो वंश ख्रीष्ट हुनुहुन्छ। अब्राहमलाई गरेको प्रतिज्ञाको 430 वर्षपछि मोसालाई दिइएको व्यवस्थाले अब्राहमलाई गरेको प्रतिज्ञा रद्द गरेन। यदि हामीले मोसाद्वारा प्रदान गरिएका नियमहरू पालन गरेर उत्तराधिकार प्राप्त गर्नुपर्दछ भने अब्राहमलाई गरिएको प्रतिज्ञा अब मान्य छैन। यद्यपि परमेश्वरले अब्राहमलाई प्रतिज्ञाद्वारा सित्तैमा उत्तराधिकार दिनुभयो, प्रतिज्ञा गरिएको सन्तान ख्रीष्ट नआउन्जेल मोसाको व्यवस्थाले हाम्रो संरक्षकको रूपमा काम गर्यो। उसले विश्वास, भरोसा र आज्ञाकारितालाई अभिभावकको नियन्त्रण हटाउनेछ। कानुन छाया मात्र थियो, अर्थात् कप्रतिनिधित्व छैन, वास्तविकताहरू आफै। पशुबलीको सम्बन्धमा मोसाको नियमहरू पापहरूको सम्झना गराउने थिए, किनभने साँढे र बाख्राको रगतले पापहरू हटाउन असम्भव छ। ख्रीष्टले भन्नुभयो, बलिदानहरू र पापबलिहरू तपाईँले चाहनुभएन, न त तपाईँ तिनीहरूसँग प्रसन्न हुनुहुन्थ्यो, यद्यपि व्यवस्थाले तिनीहरूलाई बनाउनुपर्छ। त्यसपछि उहाँले भन्नुभयो, म तपाईँको इच्छा पूरा गर्न आएको हुँ। उसले आफ्नो शरीरको प्रायश्चितको बलिदान उहाँको क्रूसीकरण मार्फत एक सिद्ध करार स्थापित गर्न मोसाद्वारा दिइएको व्यवस्थालाई अलग राख्छ। अब उहाँको सुसमाचारको आज्ञापालनद्वारा भरोसा गर्ने र हिंसँग टाँसिने हरेकले अनन्त जीवन पाउन सक्छ। तर ख्रीष्टलाई परमेश्वरको एकमात्र पुत्रको रूपमा विश्वास नगर्ने वा स्वीकार नगर्नेहरू दोषी ठहरिन्छन्। जोन द ब्याप्टिस्टको सन्देश मानिसहरूलाई उनीहरूको सोच्ने र व्यवहार गर्ने तरिका परिवर्तन गर्नको लागि थियो। जोनलाई राजा हेरोदले टाउको काट्नुभएपछि येशू गालिलमा परमेश्वरको सुसमाचार घोषणा गर्दै आउनुभयो र भन्नुभयो, समय पूरा भएको छ र परमेश्वरको राज्य नजिकै छ, पश्चाताप गर्नुहोस् र ख्रीष्टको सन्देशमा प्रतिबद्ध हुनुहोस्। परमेश्वरको सुसमाचार शब्द सुसमाचार थियो कि प्रायश्चित बलि शरीरमा पृथ्वीमा आएको थियो, मरणशील मानिसको बीचमा बस्न र मानिस जस्तै परीक्षामा पर्न। वर्तमान यहुदी धर्मगुरुहरू र विगतका वर्षहरूमा स्थापित मानिसहरूको परम्पराहरू राख्नुको सट्टा उहाँ आफ्नो पिताको इच्छा पूरा गर्दै हुनुहुन्छ भनेर सबैलाई बताउँदै यी प्रलोभनहरूमा येशु झुक्नु भएन। शास्त्रीहरू, फरिसीहरू र व्यवस्थाका शिक्षकहरू भीरले येशुलाई पछ्याएपछि तिनीहरू क्रोधित, डाहा र ईर्ष्यालु थिए। तिनीहरूले आफ्नो शक्ति, सम्मान र प्रशंसाको स्थिति गुमाउने डर पनि उठाए। यो ईर्ष्याले उनीहरूलाई मोसाको व्यवस्था र तिनीहरूको परम्पराहरू उल्लङ्घन गर्न एक निर्दोष मानिसलाई क्रुसमा टाँगिदिनको लागि माग गर्यो। परमेश्वरको प्रायश्चितको बलिदान, परमेश्वरको थुमाको मृत्यु सुसमाचारको अंश मात्र थियो, किनभने तेस्रो दिनमा परमेश्वरले उहाँलाई मृत्युबाट जीवित पार्नुहुनेछ। उहाँको पुनरुत्थानको 40 दिनपछि मानिसमाथि सैतानको पकडमा विजयी भई ख्रीष्ट स्वर्गमा आफ्नो पिताकहाँ फर्कनुभयो र ख्रीष्टमा भरोसा राख्ने सबैसँग बास गर्न पवित्र आत्मा पठाउनुभयो, आज्ञाकारिताद्वारा उहाँको मण्डली बनेर जसमा तिनीहरूका पापहरूको क्षमा सहित सबै आध्यात्मिक आशिषहरू छन्, जसले गर्दा परमेश्वरसँग मानिसको सम्बन्ध पुनर्स्थापित हुन्छ। पावलले यसो भने, किनकि म सुसमाचारसँग लज्जित छैन, किनकि यो विश्वास गर्ने सबैको मुक्तिको लागि परमेश्वरको शक्ति हो, पहिले यहुदीलाई र ग्रीकलाई पनि, किनकि यसमा विश्वासबाट विश्वासमा परमेश्वरको धार्मिकता प्रकट हुन्छ, जस्तो लेखिएको छ, तर धर्मीहरू विश्वासद्वारा बाँच्नेछन्। अब भाइहरू, म तिमीहरूलाई मैले प्रचार गरेको सुसमाचारको सम्झना गराउन चाहन्छु, जुन तिमीहरूले पाएका छौ र जसमा तिमीहरू आफ्नो अडान राखेका छौ। यो सुसमाचारद्वारा तिमीहरूले मुक्ति पाएका छौ, यदि तिमीहरूले वचनलाई दृढतापूर्वक पक्रियौ भने मैले तिमीहरूलाई प्रचार गरे, नत्र तिमीले व्यर्थमा विश्वास गरेका छौ। निस्सन्देह तपाईँलाई दुःख दिनेहरूलाई दुःख दिनु परमेश्वरको लागि सही छ। परमेश्वरले हामी सबैलाई हाम्रो दुःखबाट मुक्ति दिनु पनि सही छ। प्रभु येशु प्रकट हुँदा उहाँले यो गर्नेछ, आउँदैछ स्वर्गबाट उहाँका शक्तिशाली स्वर्गदूतहरूसँग ज्वलन्त आगोमा। उसले परमेश्वरलाई स्वीकार गर्न अस्वीकार गर्नेहरू र हाम्रा प्रभु येशुको सुसमाचारको जवाफ दिन अस्वीकार गर्नेहरूमाथि बदला लिनेछ। पत्रुसले चेतावनी दिए, यदि तपाईँ क्रिश्चियन भएको कारणले कष्ट भोग्नुहुन्छ भने लाज नमान्नुहोस्, तर त्यो नाम भनिएकोमा परमेश्वरको प्रशंसा गर्नुहोस्। न्याय सुरु हुने समय आएको छ र यो परमेश्वरको परिवारबाट सुरु हुनेछ। यदि यो हामीबाट सुरु भयो भने परमेश्वरको सुसमाचार पालन गर्न इन्कार गर्नेहरूको अन्त के हुनेछ? हामीले देखेका छौँ कि आदम र हवाले एकदमै खराब छनौट गरे र परमेश्वरको सट्टा आफ्नो इच्छाहरू पछ्याउने छनौट गरेर प्रलोभनमा परे। फलस्वरूप तिनीहरू र फलस्वरूप सम्पूर्ण मानव जाति नश्वर भए। तिनीहरू परमेश्वरको उपस्थितिबाट अलग थिए र मर्नेछन् र धुलोमा फर्कनेछन्, जसबाट परमेश्वरले तिनीहरूलाई बनाउनु भएको थियो। परमेश्वर र मानिसको बीचमा टुटेको सम्बन्धलाई पुनर्स्थापित गर्ने एकमात्र तरिका पापको लागि सिद्ध बलिदान हो। त्यसकारण परमेश्वर पुत्र, परमेश्वर पिताको उपस्थिति छोडेर पृथ्वीमा आउनुभयो, मानिसको रूपमा प्रलोभनमा परेर मानिसहरूको बीचमा बस्नुभयो तर नदेखाउनुभयो, र त्यो सिद्ध बलिदानको रूपमा आफ्नो शरीर र जीवनको रगत अर्पण गर्नुभयो। जब परमेश्वरले उहाँलाई चिहानबाट उठाउनुभयो, उहाँले मृत्युलाई जितेर मानिसमाथि सैतानको एकमात्र पकडलाई नष्ट गर्नुभयो। त्यसैले यता सबैले पाप गरेका छन् र परमेश्वरको महिमाबाट चुकेका छन्। पापको ज्याला मृत्यु हो। उहाँले आफ्ना पुत्रलाई हाम्रा पापहरूको प्रायश्चितको रूपमा पठाउनुभयो। सँग मेलमिलाप सुरु हुन्छ। यो बलिदान स्वीकार गर्नको लागि परमेश्वरले मानिसलाई के गर्नुपर्छ भन्ने कुराको बुझाई ख्रीष्ट र उहाँको सुसमाचार स्वीकार गर्न छनौट गर्दै पानीमा डुबाएर गाड्नुलाई बप्तिस्मा भनिन्छ। भगवानको प्रकृतिमा परिपक्व ख्रिस्टियनहरूलाई सताउने पावल साउललाई हननियाले गर्न भनेको यी नै कुराहरू हुन्। उठ र बप्तिस्मा लिनुहोस् र उहाँको नाउँ पुकार्दै आफ्ना पापहरू धुनुहोस्। प्रेरित पावलले एफिसीहरूलाई भने कि तिनीहरू ख्रीष्टमा समावेश भएका थिए जब तपाईँले सत्यको वचन तपाईँको मुक्तिको सुसमाचार सुन्नुभयो। ख्रीष्टको मेलमिलापको सन्देशलाई पालन गरेर ख्रीष्टमा भरोसा राखेर तपाईँका पापहरू क्षमा गरियो र तपाईँ उहाँमा छाप लगाइनुभयो। प्रतिज्ञा गरिएको पवित्र आत्मा जो हाम्रो उत्तराधिकारको ग्यारेन्टी गर्ने निक्षेप हो। त्यसकारण अबदेखि हामी कसैलाई मानवीय दृष्टिकोणबाट हेर्दैनौ। हामीले कुनै समय ख्रीष्टलाई मानवीय दृष्टिकोणबाट हेर्दा पनि उहाँलाई अब त्यसरी हेर्दैनौ। त्यसकारण यदि कोही ख्रीष्टमा छ भने ऊ नयाँ सृष्टि हो। पुरानो बितिसक्यो, हेर नयाँ आयो। यी सबै परमेश्वरबाट आएका हुन् जसले ख्रीष्टद्वारा हामीलाई आफूसँग मिलाप गराउनुभयो र मिलापको सेवकाइदिनुभयो। अर्थात् ख्रीष्टमा परमेश्वरले संसारलाई आफूसँग मिलाप गराउनुहुन्थ्यो। तिनीहरूका अपराधहरू तिनीहरूको विरुद्धमा गर्नुभएन। मेरा साना छोराछोरीहरू, म तिमीहरूलाई यो लेख्दैछु ताकि तिमीहरूले पाप नगर्नु। तर यदि कसैले पाप गर्छ भने हामीसँग पिता धर्मी येशु ख्रीष्टको वकालत हुनुहुन्छ र उहाँ हाम्रा पापहरूको विकल्प हुनुहुन्छ र हाम्रो मात्र होइन तर सारा संसारका पापहरूका लागि पनि हुनुहुन्छ। आफ्ना भाइहरूप्रति निष्कपट प्रेम र एक अर्कालाई हृदयदेखि गहिरो प्रेम गर्नको लागि तिनीहरूले सत्यको आज्ञा पालन गरेर आफूलाई शुद्ध पारेका थिए भनी पत्रुसले मसीहहरूलाई बताए। किनकि तिनीहरू नश्वर बिउबाट होइन तर अविनाशीबाट जीवित र चिरस्थायी परमेश्वरको वचनद्वारा पुनर्जन्म भएका छौ। त्यसकारण सबै द्वेष र सबै छल, कपट, ईर्ष्या र सबै प्रकारको निन्दाबाट आफूलाई छुटकारा दिनुहोस्। नवजात शिशुहरू जस्तै शुद्ध आत्मिक दूतको लालसा गर्नुहोस् ताकि तपाईँ आफ्नो मुक्तिमा बढ्नुहुन्छ। अब तपाईँले प्रभु असल हुनुहुन्छ भनी चाख्नुभयो। किनकि तपाईँ विदेशी र अस्थायी बासिन्दा हुनुहुन्छ संसारमा। म तिमीलाई तिम्रो भ्रष्ट स्वभावको चाहनाबाट टाढा रहन प्रोत्साहित गर्दैछु। यी इच्छाहरूले तपाईँलाई निरन्तर आक्रमण गरिरहन्छन्। अविश्वासीहरूका बीचमा सभ्य जीवन बिताउनुहोस् तर तिमीहरूको हृदयमा ख्रीष्टलाई प्रभुको रूपमा आदर गर। तपाईँमा रहेको आशाको लागि तपाईँलाई बोलाउने जो कोहीलाई प्रतिरक्षा गर्न सधैँ तयार रहनुहोस्। तर यसलाई नम्रता र आदरका साथ गर्नुहोस् र आफ्नो अन्तस्करण सफा राख्नुहोस् ताकि जब तपाईँलाई दुर्व्यवहार गरिन्छ ख्रीष्टमा तपाईँको असल व्यवहारको निन्दा गर्नेहरू लाजमा पर्न सक्छन्। जब ख्रीष्टले शारीरिक रूपमा दुःख भोग्नु भएको छ उहाँको जस्तै मनोवृत्ति राख्नुहोस्। यसरी तपाईँले पृथ्वीमा आफ्नो बाँकी जीवन बिताउँदा पापी मानव इच्छाहरूद्वारा निर्देशित हुनुहुने छैन। बरु परमेश्वरले के गरून् भन्ने चाहनुहुन्छ त्यसैद्वारा तपाईँ निर्देशित हुनुहुनेछ। झुटा अगमवक्ताहरू परमेश्वरका जनहरूमध्ये थिए। विगतमा झुटा शिक्षकहरू तिमीहरूका बीचमा हुनेछन्। तिमीहरूले गोप्य रूपमा आफ्नै विनाशकारी शिक्षाहरू ल्याउनेछन्। तिनीहरूले परमप्रभुलाई इन्कार गर्नेछन् जसले तिनीहरूलाई किन्नुभएको छ र तिनीहरूले आफैलाई छिटो विनाश ल्याउनेछन्। धेरै इसाईहरूले तिनीहरूलाई यौन स्वतन्त्रताको विनाशकारी तरिकामा पछ्याउनेछन् रलैमानदारी र अरूलाई सत्यको मार्गको अनादर गर्ने कारण। तिनीहरूको लोभमा तिनीहरूले तपाईँलाई शोषण गर्न राम्रो तर्कहरू प्रयोग गर्नेछन्। यी झुटा शिक्षकहरू साहसी र घमण्डी र सो इच्छुक छन्। तिमीहरू अपमान गर्न डराउँदैनन् प्रभुको महिमा। कोही कोहीले आफूलाई पापपूर्ण मार्गहरू त्यागेनन् तर परमेश्वरबाट तर्केका छन् भनी बाइबलले रेकर्ड गरेको छ। दुई क्रिश्चियन हननिया र सफिराले झूट बोले। पत्रुसले उनलाई भने, तिमी कसरी प्रभुको आत्माको जाँच गर्न सहमत हुन सक्छौ? हेर, तिम्रो पतिलाई गाड्ने मानिसहरूका खुट्टा ढोकामा छन् र तिनीहरूले तिमीलाई पनि बाहिर लैजानेछन्। सिमोनले पवित्र आत्माको उपहार किन्न प्रयास गरे। पत्रुसले जवाफ दिए, तपाईँको पैसा तपाईँसँगै नष्ट होस् किनभने तपाईँले पैसाले परमेश्वरको उपहार किन्न सक्नुहुन्छ भन्ने सोच्नुभएको थियो। डेमास किनभने उसले यस संसारलाई प्रेम गर्यो, मलाई त्यागेर थिस्लोनिकी गएको छ। सारा मण्डलीहरू परमेश्वरबाट टाढा गए। ओ एफिसस, तपाईँले आफ्नो पहिलो प्रेम त्यागेको छ। अपर गामम तपाईसँग बालाम र निकोलेसनको जुटा शिक्षालाई पक्रिराख्ने मानिसहरू छन्। अलाउडिसिया, तिमी न तातो छौ न चिसो, म तिमीलाई मेरो मुखबाट थुक्दैछु। असाडिस, तपाईँ जीवित हुनुको प्रतिष्ठा छ तर तपाईँ मृत हुनुहुन्छ। माथि अथिआटिरा, शिक्षकहरूलाई सहन गर्नुहोस् जसको शिक्षाहरूले इसाईहरूलाई यौन अनैतिकतातर्फ लैजान्छ। हाम्रा परमेश्वर र मुक्तिदाता येशु ख्रीष्टको धार्मिकताद्वारा हामीसँग समान मूल्यवान विश्वास प्राप्त गरेका क्रिश्चियन विश्वासीहरूलाई परमेश्वर र हाम्रा प्रभु येशुको ज्ञानमा उहाँको ईश्वरीय शक्तिले तिनीहरूलाई अनुग्रह र शान्ति बढ्दै जाओस्। हामीलाई सबै चिजहरू दिनुभयो सम्बन्धित जीवन र भक्तिमा उहाँको ज्ञानद्वारा, जसले हामीलाई महिमा र सद्गुणद्वारा बोलाउनुभयो, जसद्वारा हामीलाई अति महान र बहुमूल्य प्रतिज्ञाहरू दिएका छन्। कि यिनीहरूद्वारा तिमीहरू भ्रष्टताबाट उम्केर ईश्वरीय प्रकृतिका सहभागी हुन सक्, त्यो हो वासना मार्फत संसारमा। तर यसै कारणले सबै लगनशीलता दिएर आफ्नो विश्वास सद्गुण, सद्गुण ज्ञान, ज्ञान आत्मसंयम, आत्मनियन्त्रण दृढता, दृढता भक्तिमा जोड्नुहोस्। ईश्वरीय भ्रातृत्व दया र भ्रातृत्व दयालु प्रेम, किनकि यदि यी चिजहरू तपाईँका छन् र प्रशस्त छन् भने तिमी हुनेछौ हाम्रा प्रभु येशु ख्रीष्टको ज्ञानमा न बाँझो न फलदायी। किनकि जसलाई यी कुराहरूको अभाव छ त्यो अदूरदर्शी छ, अन्धोपनसम्म पनि, र उसले आफ्ना पुराना पापहरूबाट शुद्ध भएको कुरा बिर्सेको छ। यसकारण भाइहरू हो, तिमीहरूको आह्वान र चुनावलाई पक्का गर्न अझ बढी लगनशील हुनुहोस्, किनकि यदि तिमीहरूले यी कुराहरू गर्यौ भने तिमीहरूले कहिल्यै ठेस खाने छैनौ। किनकि हाम्रा प्रभु र मुक्तिदाता येशु ख्रीष्टको अनन्त राज्यमा तिमीहरूलाई प्रशस्त मात्रामा प्रवेशद्वार उपलब्ध गराइनेछ। टिप्पणी, यदि ख्रिस्टियनहरू आफ्नो चुनाव सुनिश्चित गर्न लगनशील छैनन् भने तिनीहरू अनन्त राज्यमा प्रवेश गर्ने छैनन्। मानिसहरूले हाम्रा प्रभु र मुक्तिदाता येशु ख्रीष्टलाई चिन्न सक्छन् र संसारको अशुद्धताबाट बस्न सक्छन्। तर यदि तिनीहरू फेरि यो फोहोरमा फसेर त्यसमा लागे भने तिनीहरू पहिलेभन्दा खराब हुन्छन्। परमेश्वरले उनीहरूलाई बाँच्न भन्नुभएको पवित्र जीवनलाई थाहा पाउनुभन्दा तिनीहरूको लागि परमेश्वरले अनुमोदन गर्नुभएको जीवनशैलीलाई कहिल्यै नजान्नु राम्रो हुने थियो। प्रकाश बीसमा प्रेरित युहन्नाले पृथ्वीमा समयको अन्त्यमा के हुनेछ भनेर बताउँछन्। अब मैले एउटा नयाँ स्वर्ग र नयाँ आत्मिक पृथ्वी देखे, किनकि पहिलो स्वर्ग र पहिलो भौतिक पृथ्वी बितिसकेको थियो। छैन, मैले एउटा ठूलो सेतो सिंहासन र त्यसमा विराजमान हुनुहुने उहाँलाई देखे, जसको अनुहारबाट सृष्टि गरिएको पृथ्वी र स्वर्ग भागे। साना र ठूला मृतकहरू परमेश्वरको सामु उभिरहेका थिए र किताब जीवनको पुस्तकमा लेखिएका कामहरू अनुसार मरेकाहरूलाई न्याय गरियो। एजीवनको पुस्तकमा लेखिएको नभेटिएको कोही पनि आगोको कुण्डमा फालियो। जीवनको पुस्तकमा पाइनेहरूका लागि परमेश्वर ख्रीष्टमा भएकाहरूसँग बस्नुहुनेछ र तिनीहरू उहाँका मानिसहरू हुनेछन्। भगवान् स्वयं तिनीहरूको साथमा हुनुहुनेछ र हुन तिनीहरूको भगवान्। के तपाईँको नाम जीवनको पुस्तकमा पाइन्छ?